فرمایا بھائی ابتلا ابراہیم ربہ بکلمات فتمہن، یاد کرو جب ابراہیم کو اس کے رب نے چند باتوں میں آزمایا اور وہ ان سب میں پورے اتر گئے، تو اس نے کہا میں تجھے سب لوگوں کا امام بنانے والا ہوں۔ ابراہیم علیہ السلام نے عرض کیا وَمِن ذُرِّيَّتِ، اے اللہ کیا میری اولاد سے بھی یہی وعدہ ہے؟ اس نے جواب دیا میرا وعدہ ظالموں سے متعلق نہیں۔ اللہ تعالیٰ جس کے درجے بلند کرنا چاہتا ہے اس پہ کوئی امتحان ڈال دیتا ہے۔ دنیا میں بھی یہی اصول ہے، جب تک آپ پچھلا امتحان پاس نہیں کرتے آپ کو اگلی جماعت میں نہیں جانے دیا جاتا۔ یہ اللہ کا اصول ہے، اللہ تعالیٰ سبحانہ تعالیٰ کی یہ سنت ہے کہ جس بندے سے کوئی بہت بڑا کام کروانا ہوتا ہے اس کو کسی نہ کسی طرح سے آزما لیتا ہے، کسی کو بیماریوں سے، کسی کو مال سے، کسی کو اولاد سے، کسی کو اور کچھ نہیں، تو وہ بندہ خود ہی اپنے اوپر دین کی، علم کی اور اس طرح کی آزمائشیں ڈال لیتا ہے کہ جس کے بعد واقعی وہ نکھر آتا ہے۔ ابراہیم علیہ السلام بھی ایسے ہی لوگوں میں سے تھے۔ بچپن میں انسان کو ماں باپ بڑے پیارے ہوتے ہیں، اور بچپن میں ابراہیم کو اپنے ماں باپ کو چھوڑنا پڑا۔ تھوڑا سا انسان جوان ہوتا ہے تو اس کو اپنے دوست، اپنا معاشرہ، اپنی سوسائٹی بڑی پیاری ہوتی ہے، لیکن ابراہیم کی زندگی میں ایسا وقت آیا کہ ان کو عین لڑکپن میں اپنے دوستوں سے محروم ہونا پڑا۔ انسان تھوڑا سا جوان ہوتا ہے تو پھر بیوی اچھی لگتی ہے، اور ایک ابراہیم جس کو اللہ تعالیٰ نے باقی چیزوں میں تو آزمایا، ان کو بیوی کی طرف سے بھی آزمائش آ گئی کہ پہلے بیوی سارہ کی طرف سے آزمائے گئے، بیوی حاجرہ کو اللہ کے حکم سے صحرا میں چھوڑنا پڑا۔ پھر بڑھاپے کی اولاد بڑی پیاری ہوتی ہے، اور ابراہیم علیہ السلام اس آزمائش میں بھی آئے کہ ان کو جب حکم دیا گیا کہ آپ ننھے اسماعیل کو اور ان کی ماں کو صحرا میں چھوڑ دیں، اور تھوڑا سا بچہ بڑا ہوا تو کہا بھی اس کی گردن پہ چھری رکھ دو۔ ذرا سوچئے کون سی آزمائش ہے جس میں ان کو مبتلا نہیں کیا گیا، لیکن ابراہیم علیہ السلام اپنے رب سے بدگمان نہیں ہوئے۔ یہ نہیں کہا میرے ہی کیوں، آخر میں کیوں، میرا کیا معاملہ ہے، نہیں، اللہ تعالیٰ نے سارے امتحانوں میں پاس کرنے کے بعد کیا کہہ دیا، فاتمہن۔ یہ ابراہیم علیہ السلام کا ریزلٹ ڈکلیئر ہو رہا ہے، اناؤنسمنٹ ہو رہی ہے کہ میرا ابراہیم پورے نمبروں میں پاس ہوا۔ جب اللہ نے انعام بتایا تو ساتھ ہی اولاد شاد آ گئی، اور یہ انسان کی فطرت ہے۔ غریب سے غریب ماسی بھی کسی کے گھر میں کام کرنے جاتی ہے تو اس کو اگر کوئی ذرا اچھی سی چیز کھانے کو مل جائے تو اس کو لپیٹ کے کپڑے میں رکھ لیتی ہے، لی چھپا کے، کہ باجی گھر جا کے بچوں کے ساتھ کھاؤں گی۔ اولاد چیز ہی ایسی ہے، اور اولادوں کے غم جو ماں باپ زندگی میں پال لیتے ہیں اور ان کو اللہ تعالیٰ کی طرف لگا دیتے ہیں، ایسے ہی لوگوں کے اب قصے آگے ہم پڑھنے والے ہیں کہ جنہوں نے اپنی زندگی میں اپنی اولادوں کو اپنے ساتھ اللہ کے راستوں میں لگایا، آج وہ اولادیں ان کے لیے بہترین صدقہ جاریہ بنی ہوئی ہیں۔ وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَاتَمَّهُنْ، یاد کرو کہ جب ابراہیم کو ان کے رب نے چند باتوں میں آزمایا وہ ان سب میں پورے اتر گئے، تو اس نے کہا کہ میں تجھے سب لوگوں کا امام بنانے والا ہوں۔ ابراہیم علیہ السلام نے عرض کیا اور کیا میری اولاد سے بھی یہی وعدہ ہے؟ اس نے جواب دیا کہ میرا وعدہ ظالموں سے متعلق نہیں، یعنی اگر آپ کی اولاد نیک نہیں ہوگی تو صرف آپ سے تعلق کی وجہ سے ہم ان کو نہیں بخشیں گے، اس لیے کہ اللہ تعالیٰ عادل بھی ہیں، اللہ تعالیٰ انصاف والے بھی ہیں، اور یہ کہ ہم نے اس گھر یعنی کعبہ کو لوگوں کے لیے مرکز اور امن کی جگہ قرار دیا، اور لوگوں کو حکم دیا تھا کہ ابراہیم جہاں عبادت کے لیے کھڑے ہوتے ہیں اس مقام کو مستقل جائے نماز بنا لو، اور ابراہیم اور اسماعیل علیہ السلام کو تاکید کی تھی کہ میرے اس گھر کو طواف اور اعتکاف، رکوع اور سجدہ کرنے والوں کے لیے پاک کر دو۔ یہ ہے اللہ تعالیٰ کی شان، اللہ تعالیٰ کتنی قدردانی فرماتا ہے۔ جو قدم اللہ کے راستے میں نکلتے ہیں اللہ تعالیٰ ان قدموں کے کھڑے ہونے کی جگہ کو رہتی دنیا کے لیے مسلح بناتا ہے۔ ابراہیم علیہ السلام کی زندگی قربانیوں کی کہانی ہے، اطاعت اور سبمیشن کی کہانی ہے۔ اللہ تعالیٰ نے قیامت تک کے لوگوں کے لیے مقام ابراہیم کے نام پر وہ پتھر محفوظ کر دیا کہ جس پہ کھڑے ہو کر ابراہیم نے اللہ کا گھر تعمیر کروایا تھا، اور آنے والی نسلوں کو بتا دیا کہ جو اخلاص کے ساتھ اللہ کے گھر بنائے گا، جو اللہ کے دین کے مراکز قائم کرے گا، اللہ تعالیٰ اس کا اجر رہتی دنیا تک رکھے گا۔ اور ابراہیم علیہ السلام نے اس کام میں جب اللہ تعالیٰ کا حکم سمجھتے ہوئے اس کو کیا، اور ساتھ ہی ساتھ پھر اپنی اولاد کو بھی لگا لیا۔ یہاں ہمارے لیے ایک بڑا خوبصورت نقطہ ہے، اور وہ کیا کہ جس طرح ابراہیم علیہ السلام اپنے بیٹے اسماعیل کو ساتھ لے کر اللہ کا گھر بنا رہے تھے، کیا ہم نے بھی اپنی اولادوں کو اپنے ساتھ دین پہ لگا لیا؟ جو ماں باپ وقت پہ اپنے بچوں کو اپنے ساتھ دین پہ لگا لیتے ہیں उनके बच्चे फिर हर आने वाले दिन में उनकी आंखों की ठंडक बनने लगते हैं, लेकिन वो माँ बाप जिनके बच्चे जिंदगी भर उनकी बात ना सुने, फिर उन माँ बाप की मौत का सदमा ना तो उनको हाफिज बनाएगा ना आलिम बनाएगा। ये सफर अकेले तन शुरू ना कीजिए। आप में से जिसका भी ये सफर आगाज में है, बड़ा प्यारा मौका है, अपनी बच्चियों अपने बच्चों को साथ लेकर चलिए, जो सुनते हैं उनसे शेयर करें प्यार से, बड़े हो चुके हैं तो माफी मांग लें उनसे और साथ लेकर चलें। अगर आप थोड़ा आगे जा चुके हैं, बच्चे थोड़े बिगाड़ की तरफ चले गए, तो इतराफ कर लीजिए, लेकिन इस सफर में उनको साथ लेकर चलें। क्यों सोचिए जरा, हम में से कोई जन्नत में जाए, बड़े प्यार से इधर उधर चीजें देखे और एकदम पता चले कि बच्चे तो इधर आए ही नहीं, वो तो पीछे ही रह गए, वो तो किसी जहन्नम की खाई में गिर गए, कैसा लगेगा। तो अल्लाह से दुआ करते हैं कि हमें औलादों और घर वालों, अपने शोहरों, अपने माँ बाप और भाई बहनों के साथ जन्नत में ले जाए। फिर इब्राहिम अलैहिस्सलाम ने सिर्फ एक नेकी को काफी नहीं समझा, बल्कि नेकी करते हुए जैसे दुआएं बहुत कबूल होती हैं, इस बात से फायदा उठाते हुए अल्लाह का घर बनाते हुए दुआएं करने लगे। वह इस काल इब्राहिम और ये कि इब्राहिम अलैहिस्सलाम ने दुआ की, ए मेरे रब, इस शहर को अमन का शहर बना दे और इसके रहने वालों में से जो अल्लाह और आखरत को माने इन्हें हर किस्म के फलों का रिस्क दे। जवाब में उसके रब ने फरमाया, और जो ना मानेगा, दुनिया की चंद रोजा जिंदगी का सामान तो मैं उसे भी दूंगा, मगर आखिरकार इसे अजाब जहन्नुम की तरफ घसीटूंगा और वो बदतरीन ठिकाना है। इब्राहिम अलैहिस्सलाम ने तो अल्लाह की मोहब्बत की बात की, लेकिन अल्लाह ने अदल की बात की, जो करेगा वही भरेगा। और याद करो इब्राहिम और इस्माइल जब इस घर की दीवारें उठा रहे थे, फिर आप भी तसव्वुर में लाएं कैसा लग रहा है, अगर बाप मेमार है तो बेटा मजदूर बना हुआ है और दोनों मिलकर अल्लाह का घर बनाते हैं और जुबान पे दुआएं क्या है, कोई फख्र की बात नहीं, कोई अपने आप को बड़ा कहना नहीं, बल्कि पुकार क्या है कि रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, ए हमारे रब, हमसे ये खिदमत कबूल फरमा ले और तू सबकी सुनने और सब कुछ जानने वाला है। रब्बना वजअलना मुस्लिमैनि लक, ए रब, हम दोनों का अपना मुस्लिम यानी मती फरमान बना, हमारी नस्ल में से एक ऐसी कौम उठा जो तेरी मुस्लिम हो, हमें अपनी इबादत के तरीके बता और हमारी कोताहियों से दरगुजर फरमा, तू बड़ा माफ करने वाला और रहम फरमाने वाला है। रब्बना वबअथ फीहिम रसूलन मिनहुम यतलू अलैहिम आयातिक, और ए रब, इन लोगों में से इन्हीं की कौम में से एक रसूल उठा जो इन्हें तेरी आयात सुनाए और इनको किताब और हिकमत की तालीम दे और इनकी जिंदगियां संवारे, इनका तस्किया करे, तू बड़ा ही गालिब और हिकमत वाला है। इब्राहिम अलैहिस्सलाम को इतनी खूबसूरत दुआएं मांगने का एहसास कैसे हुआ? याद रखिए कि दुआ बजाहर तो जुबान से निकलती है, लेकिन असल में ये दिल की पुकार होती है। हमारे दिलों में जो कुछ होता है ना, वो हमारी जुबान पे आने लगता है। जिसके दिल में दुनिया बसती है, वो सिर्फ दुनिया की दुआएं करता है। जिसके दिल में औलाद की मोहब्बत है, वो उनकी सिर्फ दुनिया की खुशियां मांगता है। लेकिन इब्राहिम ने ये दुआएं मांग के क्या कुछ नहीं बता दिया। पहली बात जो इन दुआओं से पता चलती है वो क्या, कि असल चीज काबिलियत नहीं, कबूलियत है। हम कितने ही काबिल क्यों ना हो जाएं और कोई हमें कबूल ही ना करे, क्या फायदा होगा। आप बेहतरीन खाना पकाएं और किसी नाराज दोस्त के घर भेज दें, अपनी मुलाजिमा के हाथ रख लेगी, वो कहेगी नहीं, आप उसे को मुझे तुम्हारे खाने की जरूरत नहीं, बात तो तुम मुझसे करती नहीं, पसंद तो मुझे तुम हो नहीं, खाना तुम्हारा क्यों खाऊं। इसके बरक्स आप एक आम सी दाल चावल बना लेते हैं और आपका दिल चाहता है कि मैं अपनी दोस्त को भेजूं, आप सिर्फ दाल चावल भेजते हैं और वो खाते हुए साथ खुश होती है, साथ आपको बताती है कि बड़ा मजा आया था। क्या फर्क क्या दोनों में, क्या दाल और गोश्त का फर्क है? नहीं, फर्क इस बात का है कि ताल्लुक कैसा है। अफसोस की बात है कि कुछ लोग काबिलियत तो बहुत बढ़ाते हैं, लेकिन ये नहीं सोचते कि कबूलियत है कि नहीं। मुझे किसी ने कहा कि रमजान का महीना है, बताएं क्या क्या करें, यानी जैसे ये काम हमारा इशार है कि रमजान के महीने में कुछ खास नेकियां और कुछ काम करना चाहते हैं। तो मैंने उसके जवाब में यही बात कही कि एक ईमान वाले की तो सारी जिंदगी में रमजान का ही मौसम रहता है, ये अलग बात है कि जाहरी तौर पर रोजे रखने का एक महीना है। मुझे तो लगता है कि सबसे बड़ी नेकी जो रमजान में है वो ये है कि हर एक अपना ये मुहासबा कर ले कि जो नेकियां मैं कर रहा हूँ, जो रोजे में रखूंगी, जो हज और उमरे करूंगी, जो सदका खैरात और जक़ात दूंगी, या कोई ऐसे काम जो नेकी के होंगे, क्या वो अल्लाह के यहाँ कबूल भी होंगे कि नहीं। कोई ऐसा उजर तो रास्ते में रुकावट नहीं बन गया, मेरे माल में, मेरे काम में, मेरे दिल में कोई ऐसा अमल तो नहीं कि जो मेरी इबादत को कबूल होने से रोक दे। इस एहसास के साथ इंशाल्लाह हमने भी रोजे रखने हैं। आज जब आप रोजा खोल रहे हो उस वक्त नकाहत के आलम में सोचिएगा, आपकी आंखों से आंसू फूट पड़ेंगे अगर आपको कोई कहते कि तुम्हारा आज का रोजा कबूल नहीं हुआ। हमारी तो पकी हुई हंडिया गिर जाए और हम कहते हैं हाय हाय पकी हुई मेहनत जाया हो गई, खाना तो चलो गया, छोड़ो अब साफ करना पड़ेगा। आप सोचिए कल क़यामत के दिन अगर ये पता चल जाए कि जो नेकियां कर आए थे वो सारी गिबतों की वजह से चली गई, तुमने जो दिल में हसद रखा हुआ था उसकी वजह से आग की तरह खा गई तुम्हारी नेकियां, क्या जवाब देंगे? तो इंशाल्लाह अपना तज़किया करना है हमने इन आयात को सुनते हुए। दूसरी चीज इस आयतों से जो बहुत ही खूबसूरत है वो क्या कि हजरत इब्राहिम अलैहिस्सलाम क्या कहते हैं कि अल्लाह हम दोनों को अपना मती बना, रब्बना वजअलना मुस्लिमैन, दो मुस्लिम बना। इसके बरक्स आज के मुसलमानों का जो सोच दिखती है वो क्या है कि औलादों को तो नेक बनाना चाहते हैं, खुद अपने बारे में कुछ फिक्र नहीं। बहुत सारे लोग इस गम का शिकार होते हैं कि कोई दुआ करें हमारे बच्चे नेक हो जाएं, कोई किताब बता दें, कोई वजीफा बता दें जिसको पढ़ने के बाद ये नेक हो जाएं, तो उसका वजीफा ये है कि आप वो किताब आप हैं, आपके बच्चे कागजों में लिखी हुई किताबें नहीं पढ़ेंगे, वो आपको देखेंगे, जैसे आप वैसे आपके बच्चे। अगर हम चाहते हैं कि हमारी औलादें अल्लाह की तरफ आ जाएं तो खुद को अल्लाह की तरफ लाना पड़ेगा। हर चीज जहां आप सोचते हैं वहां अपना नाम लिख लीजिए, इंशाल्लाह उनको एक लफ्ज़ नहीं कहना पड़ेगा, वो खुद पलटेंगे। और इसके बावजूद भी ना आए तो फिर अल्लाह से दुआ करें कि अल्लाह ताला औलादों के दिलों को अपनी तरफ लगा दे। और फिर उसके बाद देखिए हजरत इब्राहिम की दुआ में से एक और बड़ी प्यारी बात, और वो क्या कि घर तो मैंने बना दिया, अपनी जान लगाई। अब देखिए कि अल्लाह के रास्ते में माल देने वाले बहुत सारे होते हैं। आज मुसलमानों के पास माल की कमी नहीं है, ये अलग बात है कि नजर ना भरे, और ये बात है कि अपनी जरूरत से बड़ी चीज हम अपने सर पे डाल लें और फिर उसके लिए हम मुश्किल में आए, वरना माल बहुत है और देने वाले भी बहुत है अल्हम्दुलिल्लाह। इस जवाल के दौर में भी मुसलमान जब बहुत कुछ गुना कर लेते हैं तो उसका आसान तरीका यही है कि कुछ हजार डोनेशंस में डाल दो ताकि नेकी भी हो जाए और काम भी चलता रहे। लेकिन अपनी जान के साथ अपना वक्त लगा के काम करने लगे जैसे इब्राहिम अलैहिस्सलाम ने किया, ये बहुत थोड़े होते हैं। इस वक्त इस्लाम को मुसलमानों के माल से ज्यादा उनकी स्किल्स चाहिए, उनका वक्त चाहिए, उनकी एनर्जी चाहिए, उनकी सोचें चाहिए, इसलिए कि इस वक्त माल से ज्यादा इंटेलेक्चुअल किस्म की चीजों की जरूरत होती है। तो अल्लाह ताला से दुआ करते हैं कि उसने हमें जो सलाहियत दी है वो अपने रास्ते में लगवा ले। अल्लाह घर तो मैंने बना दिया, अब उस्ताद तू भेज दे। रसूल की दुआ क्या है? एक उस्ताद की दुआ है कि अल्लाह ताला अब यहाँ कोई इनको बताने वाला तो आए। अल्लाह के नबी फरमाया करते थे कि मैं अपने बाप इब्राहिम की दुआ का नतीजा हूँ, और इब्राहिम ने वो दुआ मांगी 4000 साल के बाद पूरी होती है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सूरत में। लेकिन अफसोस की बात है कि उस नबी के आने के बाद भी कुछ लोग ऐसे हुए कि जिन्होंने इब्राहिम अलैहिस्सलाम के तरीकों से मुंह मोड़ लिया। ऐसे ही लोगों के ऊपर अल्लाह ताला का एक कमेंट है, वमन यरगबु अन मिल्लत इब्राहिम इल्ला मन सफिख नफ्सा। अब कौन है जो इब्राहिम के तरीके से नफरत करे? जवाब दीजिए, क्या था इब्राहिम का तरीका? पीछे भी पढ़ चुके, आगे भी आ रहा है, सिर्फ अपने दिमाग के ऊपर जोर देने की जरूरत है हमें कि क्या मुझे इब्राहिम के तरीकों, जो आज मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीकों की सूरत में ढल चुके, क्या मुझे उनसे नफरत तो नहीं? आज हम ऐसे लोगों को मॉडर्न कहते हैं, हम कहते हैं ये बड़े इन लीड्स हैं, अल्लाह ताला कहते हैं ये सफीहा, ये बेवकूफ लोग हैं, इनको पता ही नहीं कि अल्लाह को क्या चीज पसंद है। क्या था इब्राहिम का तरीका? वलकद इस्तफईनाहु फिद दुनिया। इब्राहिम तो वो शख्स है जिसको हमने दुनिया में अपने काम के लिए चुन लिया था, ऐ अल्लाह हमें भी चुन ले, और आखिरत में इसका शुमार सालेहीन में होगा। इनका हाल ये था कि जब इसके रब ने उससे कहा, قال اسلمت لرب العالمين, जब उसके रब ने उससे कहा कि मुस्लिम हो जा, तो उसने फौरन कहा मैं मालिक कायनात का मुस्लिम हो गया। मुस्लिम किसको कहते हैं? अरबी जुबान में डिक्शनरी में अगर आप जाके देखेंगे तो मुस्लिम उस ऊंट को कहते हैं जिसकी नुकेल उसके मालिक के हाथ में हो, वो बिठाए तो वो बैठ जाए, वो खिलाए तो खा ले, वो ना दे तो कई की दिन ना खाए। अब इस लफ्ज को लेके जरा अपने ऊपर सोचें, क्या हम भी मुस्लिम हैं? जहां जहां लफ्ज मुस्लिम आ रहा है इससे मुराद नाम का मुस्लिम नहीं है, अमल का, तरीकों का मुस्लिम। अपना जायजा लेते हैं, मैं कैसी मुस्लिम हूं? क्या मैं सर तो नहीं खींचती, यानी सरकशी तो नहीं करती अल्लाह के किसी हुक्म को सुनकर? وبصى بها ابراهيم بنيه وياقوب. اس طریقے پر چلنے کی ہدایت اس نے اپنی اولاد کو کی تھی اور اسی کی وصیت یعقوب اپنی اولاد کو کر گیا. ساری زندگی اولاد کی نیک تربیت کرتے رہے، ان کو لے لے کے ساتھ نیکی کے کاموں میں رہے، اور اب موت کا وقت آ گیا. بستر مرگ پہ ہیں ابراہیم علیہ السلام اپنے وقت میں، اور انہی کی اولادوں میں سے حضرت یعقوب علیہ السلام، اور وہ اپنے بچوں سے ایک سوال پوچھتے ہیں. آپ بھی اس سوال کو اور اس جواب کو سنتے وقت اپنے آپ کو تصور میں رکھیں تو انشاءاللہ فائدہ ہوگا. ہم سب اپنے آپ کو ابراہیم اور یعقوب علیہ السلام کی جگہ پہ سوچیں گے. کیا کہا؟ یا بنی ان اللہ اصطفى لکم الدین فلا تموتن الا وانتم مسلمون. اسی طریقے پر چلنے کی ہدایت اس نے اپنی اولاد کو کی تھی اور اسی کی وصیت یعقوب اپنی اولاد کو کر گئے. اس نے کہا تھا کہ میرے بچوں، اللہ نے تمہارے لیے یہی دین پسند کیا ہے، لہذا مرتے دم تک مسلم ہی رہنا، دین نہ بدلنا. طور طریقے جو مرضی بدل لو، جو مرضی کرو، بس نام کے مسلم رہنا. کہیں آج یہ تو نہیں ماں باپ کے فیصلے. ایک ماں کا بڑا بھولا سا جواب، کہتی میں نے اپنے بچے کو خوب اجازت دی ہوئی ہے، جس لڑکی سے دیکھنا ہو، رہو، دیکھو، پسند کرو، شادی کرنے سے پہلے بس مجھے بتا دینا، یعنی مجھے انوائٹ ضرور کر دینا. اس کی نظر میں یہ بہت بڑی بات ہے کہ بچہ ماں کو شادی پہ بلا لے، اسے پچھلے کے مراحل کی فکر نہیں. ایک اور ماں بڑی ادا سے بات کرتی ہوئی دکھی، کہنے لگی میں نے اپنے بیٹے سے کہا، بیٹا جس لڑکی کو مرضی پسند کرو، لیکن اس کو پسند کرنا کہ جو اپنے دادا دادی سے بہت پیار کرتی ہو اور اپنے ماں باپ سے. جب بیٹے نے پوچھا ماں آپ نے یہ بات کیوں کہی، تو ذرا جواب سنیے گا. کہنے لگی کہ اپنے دادی دادا سے پیار کرتی ہوگی نا تو کل تمہارے بچے، یعنی جو میرے پوتے بند ہوں گے، ان کو میرے ساتھ محبت کے لیے مائل کرے گی، اور اگر اپنے ماں باپ سے کرتی ہوگی تو مجھ سے پیار کرے گی. اللہ اکبر. کیا ہمیں دین کے نام پہ بھی اولادوں کی بس یہی فکر نہیں ہے کہ یہ ہم سے اچھے ہو جائیں؟ لوگ کانوں میں آ کے کہتے ہیں، کبھی کسی بچی کو لے ہی آئے نا زبردستی درسوں میں، تو مائیں آ کے کان میں کہتی ہے آج ذرا ماں باپ کے حقوق کی بات کریے گا، آج ذرا اچھے کپڑے پہننے کی بات کریے گا، آج ذرا گانوں کی بات کریے گا. میں نے کہا میں کیوں کروں، میں کون ہوتی ہوں، میری کیوں سنیں گے؟ اللہ سے جوڑ دیں، یہ آپ سے بھی جڑ جائیں گے. اور جب ہم اولادوں کے تعلق اللہ سے کاٹتے ہیں تو وہ ہمارے بھی نہیں رہتے. کٹی پتنگوں کی طرح آج کی نسلیں کیوں پھر رہی ہیں؟ کہ ان کے ڈور کٹے ہوئے اللہ کی محبت والے. اللہ تعالیٰ توفیق دے کہ اس قرآن سے اپنی زندگی میں ہم ان کو جوڑ سکیں.